This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू नमस्ते. श्रोताको आइतबार चाहिँ सेक यसै बेला 9:30 बजीदेखि तपाईँहरूको रेडियो सेटमा हामी उपस्थित हुने गर्दछौँ र श्रोताहरूलाई जानकारी गराइहालौँ कि आजको कार्यक्रम हामी सुरुवात गर्छौँ कि तिथिमितिबाट.
एकदमै श्रोताहरू, आज कार्यक्रममा तपाईँलाई स्वागत गर्दछु. म मुना,
म खगेन्द्र.
एक हप्ताको अन्तरालपछि फेरि पनि आज तपाईँहरूको सामु आज हामी भेट भएका छौँ. आइतबारको दिन सधैँ चाहिँ 9:30 अनि रेडियो एडलाइट स्टेसनमा.
तपाईँहरूले थाहा छ होला, ठिक हामी अब तपाईँको साथमा 1 घन्टा रहनेछौँ र पक्कै पनि तपाईँहरूले 1 घन्टा हामीलाई साथ दिनुहुनेछ होला भन्दै आजको हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ आजको तिथिमितिबाट. र आज 2069 साल मङ्सिर 3 गते शुक्ल पक्ष चतुर्थी तिथि आइतबार, तदनुसार 18 नोभेम्बर 2012 रहेको छ. र श्रोताहरूलाई यो पनि जानकारी गराइहालौँ कि यदि तपाईँहरू कसैलाई आफ्नो सन्देश केही जानकारी केही गराउन चाहनुहुन्छ भने तपाईँहरूलाई फेसबुक हाम्रो कार्यक्रमभर खुल्ला रहनेछ, अनलाइन हामी रहनेछौँ 1 घन्टाभर. र यसै गरी तपाईँहरूको फेसबुक असुविधा छ, तपाईँहरूलाई सुविधा छैन भनेदेखि चाहिँ हाम्रो मोबाइल नम्बर रहेको छ, यो मोबाइलमा पनि तपाईँहरूले मेसेज लेखेर हामीलाई पठाउन सक्नुहुनेछ. र मोबाइल नम्बर रहेको छ 0435 929 889. फेरि भन्छु नम्बरमा 0435 929 889 सिधै सन्देश पठाएर आफ्नो जानकारी श्रोतामा पुर्याउन तपाईँहरूको पनि ठुलो भूमिका रहनेछ.
तर त्यही पछि हामीले भन्दाखेरि जुन सन्देशहरूको कुरा छ, त्यसपछि आफ्नो प्रियजनलाई केही गीतहरू कुनै गीतहरू सुनाउन चाहनुहुन्छ र सन्देश दिन चाहनुहुन्छ भने हाम्रो फेसबुकको पेज खुला रहनेछ. त्यसै गरी खग्नजीले अघि नै मेसेज के अरे फोन नम्बर दिइसक्नु भएको छ र तपाईँले त्यस मार्फत पनि हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ र त्यो मेसेज चाहिँ हामी चाहिँ कार्यक्रममा हामी पढ्नेछौँ. श्रोताहरू, अर्को एउटा कुरा के भन्न चाहन्छु भने आज चाहिँ हाम्रो एउटा आज पनि हाम्रो सधैँ चाहिँ एउटा विशेष कार्यक्रम यहाँ आज हामी तपाईँको सामु लिएर आएका छौँ. र आजको विशेष कार्यक्रम भन्नुपर्दाखेरि चाहिँ हामीले गत हप्ता चाहिँ जुन लक्ष्मी पूजाको विशेष हामीले जुन कार्यक्रम गरेको थियो त्यति बेला चाहिँ हामीले अर्को पनि हाम्रो दिमागमा के भइरहेको थियो भन्दाखेरि हामीले चाहिँ विशेष गरी लक्ष्मी प्रसाद देवकोटालाई एउटा ट्रिब्युट गरेर एउटा होइन उसलाई उहाँलाई ट्रिब्युट दिएर एउटा प्रोग्राम राखौँ भन्ने हामीले कुरा भएको थियो. तर त्यस गत हप्ता चाहिँ देउसीको स्पेसलले गर्दाखेरि हामीले गर्नु पाएनौँ,
समय अभावको कारण हामीले अभावको कारणले हामीले प्रस्तुत गर्न सकेनौँ, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ.
तर यस हप्ता चाहिँ हामीले तपाईँहरूको सामु हामी विशेष गरी लक्ष्मी प्रसाद देवकोटालाई स्पेसल हामीले कार्यक्रम लिएर आएका छौँ. र श्रोताहरू, हामी के भन्न चाहन्छौँ भने यदि तपाईँहरूको पनि आफ्नो केही सृजनाहरू, केही कविता कथा अथवा केही गजलहरू तपाईँहरूसँग छ भने चाहिँ तपाईँले आज हामीलाई हाम्रो फेसबुक पेज मार्फत तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ र हामी हाम्रो कार्यक्रममा त्यो अवश्य पनि पढेर सुनाउनेछौँ. र खगेन्द्र, अब के गर्नु, सधैँ चाहिँ हाम्रो कार्यक्रममा हामीले जुन हाम्रो 2 सेगमेन्ट हामीले छुट्याउने गरेका छौँ, जुन पहिलो हाम्रो खबरको सेगमेन्ट
रहेको छ र त्यस पछाडि हामी लक्ष्मी देवकोटाको परिचय र उहाँको जीवनी र उहाँको केही चर्चा गर्नेछौँ. त्यस पछाडि तपाईँहरूका गीत सङ्गीत, तपाईँहरूको अनुरोधमा रहेको सन्देश हामी पढेर पक्कै सुनाउनेछौँ. र त्यसभन्दा अगाडि श्रोताहरूलाई हाम्रो ध्यान श्रोताहरूलाई ध्यान अब समाचारबाट. सबभन्दा पहिले प्रमुख समाचार. आज छठको दोस्रो दिन खरना गरिँदै राष्ट्रपतिद्वारा पुनः 4 शीर्ष नेतासँग छलफल हुँदै मङ्सिर 2 साता चुनावको नयाँ नीति घोषणा गर्न हुने प्रधानमन्त्रीको भनाई. प्रधानमन्त्री हटाउन राष्ट्रपतिले भूमिका खेल्नुपर्छ, माधव कुमार नेपालको भनाई. माओवादी अध्यक्ष प्रचण्डलाई स्वादिलो झापड. इजिप्टमा बस दुर्घटनामा 49 जनाको बालबालिकाको मृत्यु. र अस्ट्रेलियामा प्रवासी पाइलाको 2 संस्करणको कार्यक्रम सम्पन्न. र 75 लाख रुपियाँ पुरस्कारको शहीद स्मारक 1 डिभिजन लिग फुटबल प्रतियोगिता हुने. अब समाचार विस्तारमा. आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको दोस्रो दिन आएर खरना गरिँदैछ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबाइन, दोस्रो दिन खरना र तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउन सूर्यलाई पूजा गर्ने चलन छ। खरनालाई पापको क्षय भन्ने दिन पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अवर्णा चामलको पिठोबाट तयार पारिएको झोलको भूमि सुशोभन गरेर व्रतालु दिनभर उपवास गर्ने बस्ने गर्छन्। बेलुकी पक्ष चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलामा र माटोकै नयाँ भाँडामा सखर दुध र चामलको खिर पकाइन्छ। खिर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ। चढाइएको खिरलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन्। यसैबीच प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालीहरूको सयौँदेखि प्रेमपूर्वक मनाउँदै आएको छठ चाडले सबैलाई शान्ति, सुख एवं समृद्धिको प्रदान गर्न अभिप्रेरित गरोस् र नेपाली बीच सामाजिक सद्भाव अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ। छठका अवसरमा आजै शुभकामना सन्देश दिँदै प्रधानमन्त्री भट्टराईले पारिवारिक जमघट र सामाजिक आर्थिकता बोकेको नेपालीको महान चाड छठले सम्पूर्ण नेपालीको खुसी र हर्षलाई प्रकट गरिरहेको हुन्छ भन्दै यस अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले बजेट लगायत मुलुकमा जारी सङ्कट समाधानका विषयमा प्रमुख चार दल शीर्ष नेताहरूसँग अहिले परामर्श गरिरहनु भएको छ। सरकारले ल्याएको एक तृतीयांश बजेट कार्तिक मसन्तमै सकिएपछि बजेट ल्याउने विषयमा प्रमुख दलबीच सहमति जुट्न नसकिरहेको बेला राष्ट्रपति डाक्टर यादवले सहमतिका लागि दबाब दिन आज बिहान फेरि शीतल निवास बोलाउनु भएको हो। छलफल शीतल निवासमा जारी छ। छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड, काङ्ग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजय कुमार कक्षेदार सहभागी छन्। पटक पटक सहमति गर्ने वाचा राष्ट्रपतिलाई दिँदै आएका शीर्ष नेताहरूले बजेट, नयाँ निर्वाचन, मुलुकमा जारी सङ्कट समाधानका विषयमा पनि जुटाउन नसकेपछि त्यसका लागि दबाब दिन नेताहरूलाई शीतल निवास बोलाउनु भएको थियो। यसअघि छलफलमा तिहारभित्रै सहमतिमै बजेट ल्याउने आश्वासन राष्ट्रपतिलाई दिएका शीर्ष नेताहरूले बजेटकै विषयमा सहमति जुटाउन सकेका छैनन्। प्याकेजमा सहमति हुन नसके बजेटबारे तत्काल सहमति गर्न र अन्य विषयमा सहमति खोजेर पनि भए पनि निकास निकाल्न यसअघि राष्ट्रपतिले दलका शीर्ष नेताहरूलाई सुझाव दिनुभएको थियो। यसै गरी प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आगामी मङ्सिर दोस्रो सातासम्ममा संविधानसभाको चुनाव नयाँ मिति घोषणा गर्ने बताउनु भएको छ। भाइ शिव भट्टराईको घर कोटेश्वर पुगेर बहिनी पार्वती शर्माको हातबाट टिका लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आगामी वैशाखसम्ममा निर्वाचन गर्न दलहरू सहमत भइसकेको बताउनुभयो। निर्वाचन आयोगले पनि तयारी गर्न र छ महिना पहिले नै मिति घोषणा गर्नुपर्छ भनेको छ। उनी भन्छन्, मङ्सिरको दोस्रो सातासम्म निर्वाचनको मिति तोक्छौँ र पहिलो हप्ताभित्र सहमति बन्छ भन्ने मलाई विश्वास छ। सरकारको नेतृत्वमा मात्र सहमति हुन बाँकी रहेको भन्दै उहाँले आफ्नो नेतृत्व सरकारलाई नै राष्ट्रिय रूपमा दिनुपर्ने जोड दिनुभयो। संसद विघटन हुँदा त्यसको नेतृत्वमा नै निर्वाचन गर्ने अन्तर्राष्ट्रिय परम्परा छ। यो संसदबाट निर्वाचित र बहुमत प्राप्त सरकार हो र अहिले अरू वैधानिक सरकार बनाउने उपाय छैन, उहाँले भन्नुभयो। त्यसैले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरूप परिणत गर्नु नै सबैभन्दा सहज, संवैधानिक र उपयुक्त हुन्छ। प्रधानमन्त्री भट्टराईले सहमतिको सरकारको नेतृत्वबारे समेत खुल्ला छलफल गर्न तयार रहेको बताउनुभयो। जेठ 14 गते संविधान सभा नै नबनाई संविधान सभा भङ्ग भएपछि सरकारले मङ्सिर 7 गते अर्को निर्वाचन गर्ने घोषणा गरेको थियो। तर दलहरूबीच सहमति हुन नसकेपछि मङ्सिर 7 गतेमा निर्वाचन हुन सकेको छैन। स्रोतका अनुसार दलहरूबीच सहमति नभए पनि सरकारले मङ्सिर दोस्रो सातासम्ममा आगामी वैशाखसम्ममा निर्वाचन घोषणाको तयारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पदच्युत गर्न अब राष्ट्रपतिले समेत भूमिका खेल्नुपर्ने बेला आएको बताउनु भएको छ। प्रधानमन्त्री आफै नहटे अब विपक्षीहरूले आन्दोलनको आधी बेरीले हटाउने भन्दै उहाँले विपक्षीको आन्दोलनको राप र तापसँगै राष्ट्रपतिले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो। नेपाल निवास कोटेश्वर पुगेको पत्रकार कारहरूको देउसी भैली टोलीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री भट्टराई नहटेसम्म सहमतिका लागि ठोस वार्ता हुन नसक्ने र बजेट समेत आउन नसक्ने दावी गर्नुभयो। सहमति निर्माण र पूर्ण बजेट ल्याउने प्रधानमन्त्री भट्टराई हटेर सहमतिको नयाँ सरकार बन्नु अपरिहार्य रहेको उहाँको भनाइ थियो। सहमतिको सरकारमा सहमति भए एमाले भावी सरकारको नेतृत्व विषयमा खुल्ला रहने भन्दै उहाँले सहमतिमा प्रधानमन्त्री जो पनि हुन सक्छ भन्ने बताउनुभयो। प्रचण्डले विपक्षीलाई बजेट ल्याउन दिएको चुनौतीलाई अर्को षड्यन्त्रमूलक चाल संज्ञा दिँदै संसारमा विपक्षीले कतै पनि बजेट नल्याउने प्रचण्डलाई स्मरण गराउनुभयो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाललाई गालामा झापड हान्ने व्यक्ति बागलुङ राजकोटका पदम कुमार रहेको बताएको छ। प्राथमिक प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुमार बागलुङको राजकोट गाउँ विकास समिति वार्ड नम्बर 2 बासिन्दा हुन्। राजनीतिक रूपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टि भएको छ। पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाइसिएलको गाउँ कमिटी अध्यक्ष रहेका छन्। गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नवगठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयंसेवक ब्युरो बागलुङका सदस्य रहेका छन्। कुँवर पदम कुँवरमाथि दुईवटा कानुन लाग्न सक्छन्। एउटा मुलुकी ऐन महल 9 अनुसार कुटपिटको र दोस्रो सिडिओले गर्ने कारवाही अन्तर्गत केही सार्वजनिक ऐन। कुँवरले साथमा धारिलो हतियार नबोकेको र खुनी प्रकारको आक्रमण नगरेकाले उनीमाथि ज्यान मार्ने उद्योग जस्तो कडा कानुन प्रभावित हुने स्थिति छैन। कानुन सबैलाई समान हुने हो भने प्रचण्डलाई कुटे पनि वा सामान्य नागरिकलाई कुटे पनि दोषीमाथि एउटै सजाय हुनेछ। यसै गरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउपाले माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डलाई थप्पड हान्नु जनताको आक्रोश नभएको बताएका छन्। एक जनताले आवेगमा आएर थप्पड हानेको घटनालाई जनताको आक्रोश भन्न नमिल्ने भन्दै उहाँले घटनाको वर्णना समेत गर्नुभयो। कैलालीको धनगढीमा पत्रकारहरूसँग उहाँले आफूहरूले आन्दोलनले बाबुराम भट्टराईलाई सरकार छाड्न बाध्य पार्ने बताउनुभयो। उनले काङ्ग्रेस सभापति सुशील कोइराला एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि आक्रमण भएको सन्दर्भ उल्लेख गर्दै कुनै व्यक्तिको सनकलाई जनताको भावनासँग जोड्न नहुने दावी गरे। एकजनाले थप्पड जनताको आक्रोश हो भने हामीले गर्ने आम सभामा मानिसहरू किन आएका हुन् त? उनी भन्छन् प्रचण्डलाई थप्पड हान्ने षड्यन्त्र हो कि के हो मलाई थाहा भएन, तर यो योजना जनताको आक्रोश होइन। इजिप्टको आसुत प्रान्तमा बालबालिका लिएर गइरहेको स्कुले बसलाई रेलले ठक्कर दिँदा कम्तीमा चारदेखि छ वर्षका 47 बालबालिकाको मृत्यु भएको छ। राजधानी कायरोदेखि 350 किलोमिटर दक्षिणतिर मालफातुतमा दुर्घटना भएको छ। घटनामा 13 बालबालिका घाइते भएका छन्। बसमा 60 बालबालिका सवार रहेका थिए। घटनामा लगत्तै इजिप्सियन यातायात मन्त्रीले राजीनामा दिएका छन् भने अर्का रेल मन्त्रीले पनि राजीनामा दिएका छन्। घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले जनाएका छन्। इजिप्टमा प्रत्येक वर्ष सडक दुर्घटनामा परि 8,000 बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ। नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले यस वर्षको लक्ष्मी जयन्ती प्रवासी नेपाली पाइला दोस्रो संस्करणको रूपमा साहित्यिक कार्यक्रम गरी मनाएको छ। प्रतिष्ठानले लक्ष्मी जयन्तीको अवसर पारेर गरेको प्रवासी पाइलाको दोस्रो संस्करणको कार्यक्रममा कविताहरू वाचन गरी दीपावली र उपस्थित साहित्य प्रेमी महानुभावहरूको बीच तिहारको शुभकामना आदान प्रदान गरिएको थियो। शनिबार 10 सेप्टेम्बर दिन अर्बन स्थित सकर स्पोर्ट क्लबमा भएको सो कार्यक्रममा साहित्यकार श्री भक्त अच्युत वाग्लेको प्रमुख आतिथ्यमा तथा साहित्यकार उत्तम थापाको विशेष आतिथ्यमा भएको थियो। कार्यक्रममा त्रिलोचन पोखरेल र पुरुषोत्तम मिश्रले लक्ष्मी प्रसादको जीवनी तथा कृति विवेचना गर्नुभएको थियो भने इन्द्रवनले तिहारको शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव सानु निरोडाले सञ्चालन गर्नुभएको थियो भने प्रमुख अतिथि विशेष अतिथि लगायत दर्जनौं साहित्यकारहरूले आआफ्ना रचना वाचन गरेका थिए। र अन्त्यमा खेलकुद समाचार। मङ्सिर 5 गतेदेखि दशरथ रङ्गशालामा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि विजेता 75 लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्। यसअघि लिग विजेता 20 लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो। लिग संरचना परिवर्तन गर्नुका साथै पुरस्कार 3 गुणाभन्दा बढी वृद्धि गरिएको बताइएको छ। इन्फाका अनुसार उपविजेताले 35 लाख पाउनेछ भने दोस्रो हुनेले 15 लाख, चौथोले 7 लाख, पाँचौँ र छैठौँले समान 1-1 लाख, 1,50,000 र 7 र 8 स्थानमा रहनेले 1-1 लाख पुरस्कार पाउनेछन्। यस्तै अनुशासित टिमलाई 1 लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, डिफेन्स र किपरलाई र फरवर्डलाई मोटरसाइकल प्रदान गरिने इन्फाले जनाएको छ।
धन्यवाद खगेन्द्रजी। हप्ताभरिको साताभरिको जुन हामीलाई खबरहरू हामीलाई हाम्रो श्रोता माझमा ल्याइदिनु भएकोमा धन्यवाद। खगेन्द्रजीले एकदमै हरेक हप्ता यसमा जुन हामीले भनौँ न हाम्रो कार्यक्रमलाई जुन योगदान दिइरहनु भएको छ, हाम्रो श्रोताहरूलाई जुन खबर हप्ताभरिको खबर जुन उहाँले पाउनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र मलाई थाहा छ खगेन्द्रजीले यो क्रमलाई चाहिँ एकदमै भविष्यमा पनि
जारी राख्नुहुन्छ। हामीलाई मात्रै नभएर यो सम्पूर्ण श्रोताहरूको लागि पनि यो ठुलो जानकारी हुनेछ। देश विदेशमा के भएको छ, प्रमुख के भइरहेको छ भन्ने घटनालाई पनि जानकार हुनेछ
एकदमै।
र अर्को चरणमा मुनाजी के गर्छौँ हामी?
पहिला अर्को चरणमा जानुभन्दा अगाडि एउटा मिठो गीतै सुन्ने हो कि खगेन्द्रजी?
होइन, सुनौँ, किनभने हाम्रो भाषण र हाम्रो लेख समाचार भन्दा पनि श्रोताहरूलाई गीत सङ्गीत नै पक्कै मनपर्छ होला।
ल ल हुन्छ त, खगेन्द्रजीको रिक्वेस्टमा नै अब हामी एउटा
मेरो रिक्वेस्ट भन्दाखेरि पनि एउटा शुभकामना हामी प्राप्त भएको छ, यो शुभकामना पनि साथै एउटा गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। उहाँले चाहिँ भन्नुहुन्छ, उहाँ लेख्नुहुन्छ, प्लिज कन्भे माई रिगार्ड टु अल फ्रेन्ड्स माई लाइक नन्दा, सीता, तुलसी, विशाल, भवानी, पङ्कज, कमला, गीता, शिला एन्ड म्याक्स भन्नुहुन्छ। र सम्पूर्ण साङ्ग्रिलाको आवाजलाई टिमलाई पनि भनेर भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ नवीना शर्मा,
नवीना शर्माजीले
नवीन शर्माजी हामीलाई सम्झेर र उहाँका साथीहरूलाई सम्झेर मेसेज पठाउनु भएको छ र उहाँका लागि पनि यो गीत सुनौँ
एकदमै। नवीना शर्माजीलाई धेरै धेरै धन्यवाद। र नवीना शर्माजीको लागि नै भनेर विशेष गरी अब हामी बजाउन लागेको यो पहिलो कार्यक्रमको पहिलो सौगात चाहिँ उहाँकै
रिक्वेस्टको लागि
ल हुन्छ त, सुनौँ यो एकदमै मिठो गीत।
तिमले जति नै माया दे पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर सयो सय जुनी मा आँसू का झरी भाइ धरती ने समेटी उठ दिए छ माया यो हाम्रो क्षितिज नाघे फैले दिए छ अनन्त सम्म नै दुईटा मुटु बोले छ तहाँ ये उनै आत्मामा स्वर्ग र धरा बसे छ जति नै माया दिए पनि मेरो माया मुटु पोतिर खाने छैन यो जुनी भरिमा
नछाडी जानुस् हे मेरो प्राण अखेली मलाई मनको वनमा ननिप्ने गरी विरह जलाई ननिभ्ने गरी बिरह जलाए लोसनका तारा हे मेरा प्यारा यो ज्योति बिलाए के भनु भन्ने म केही थिइनँ बिष नै पिलाए प्यारा बिष नै पिलाए मनको कुरा गलामा अड्छ अड्कन्छ गलामा यो मेरो मुटु पचास बाजी धड्कन्छ पल्लामा यो छाती मेरो चिरेर खोली नजर गराए त्यो मन केही फर्कदो होला तस्विर खुलाए आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन मनको कुरा मनैमा बस्छ छातीले खोल्दैन प्यारा आँसुले बोल्दैन
मुनाजी साह्रै राम्रोसँगले वाचन गर्नु म तपाईँ आफै मुनाजी हुनुहुन्छ र तपाईँ आफै मुनाकै पाठ खेलेर चाहिँ यो लक्ष्मी देवकोटाको जुन कविता तपाईँले वाचन गर्नुभयो यो त बहुतै राम्रो मार्मिक
धन्यवाद प्रशंसाको लागि धन्यवाद तर पनि जुन भावमा
मुनाकै तपाईँ पाठ क्यारेक्टर आफै गर्दै हुनुहुन्छ नि त
धन्यवाद तर पनि यो जुन अघि खगनजीलाई ठ्याक्कै हामीले कार्यक्रमको यो बिचमा गीत बज्दा बज्दै हामीले कुरा गर्दै खगनजी यो मुदा मुना मदनको यो जुन पुस्तक छ यो चाहिँ एकदमै पहिलो भर्सनको एकदमै यो सायद लाइब्रेरीमा राख्नुपर्ने जस्तो
यो श्रोताले एकदम हाम्रो श्रोताले मैले मागेर ल्याएको छु किताबको यो तर मेरो पनि होइन यो यो चाहिँ जहाँसम्म लाग्छ यो लक्ष्मी देवकोटा स्वयं आफै हातले लेखेको हो कि
मलाई त्यस्तै लागिरहेछ हेर्दाखेरि आकार हेर्दाखेरि र यो साँच्चै नै हो यो यो पुस्तक चाहिँ पक्कै पनि हामीले एकदम एन्टिक सपमा लगेर चाहिँ राख्यो
भने चाहिँ एकदम राम्रो हाम्रो म्युजियममा राख्ने खालको
तर साँच्चै नै यो जुन लक्ष्मीप्रसाद देवकोटाको यो मुना बदनको हामीले एउटा यो यो ऊबाट के भन्छ हामी यो कविता सङ्ग्रह भन्छ कि हामी के भन्छौँ यसलाई कविता सङ्ग्रह नै भन्छ यसबाट हामी एउटा सानो टुक्रा चाहिँ हामीले निकालेर हामीलाई तपाईँलाई भर्खरै हामीले भाषण गऱ्यो होइन त यस्ता धेरै धेरै मिठा मिठा कविताका जुन भनौँ न धनी लक्ष्मीप्रसाद देवकोटा जुन
त्यसो त यो जुन हाम्रो जुन एक घन्टाको कार्यक्रम त लक्ष्मीप्रसाद देवकोटाको बारेमा कुरा गर्ने हो भने त हामीलाई अरू दुई चार घन्टा हामीलाई थप्नु पर्ने हुन्छ
पक्कै पनि यो त
हामी कहिले पनि सक्दैनौँ उहाँको
बारेमा यो त एकदम हामीलाई काफी पनि हुँदैन यो एक घन्टाको जुन कार्यक्रममा हामीले जुन मुना मदनको मतलब भनौँ न लक्ष्मीप्रसाद देवकोटाको बारेमा भन्नुपर्दा र लक्ष्मीप्रसाद देवकोटाको कविताको बारेमा हामीले जुन बयान गर्दाखेरि त यो एक घन्टा त कति पनि कम मतलब पर्याप्त हुँदैन हामीलाई
संक्षिप्त जीवनी र उहाँको संक्षिप्त कुरा गर्ने हो भने पनि हामीलाई यो एक घन्टा पर्याप्त अपर्याप्त नै हुन्छ पर्याप्त कहिले पनि हामीलाई हुँदैन र हामी उहाँको कुरा गर्ने हो भने जहिले पनि हामी र हामी लगायत सम्पूर्ण श्रोताहरूले पनि उहाँकै बारेमा कुरा गर्ने जतिसुकै बेला लक्ष्मी देवकोटाको कुरा गर्ने र गीत सङ्गीत उहाँकै बारेमा सुन्ने गरेको हामी पाउँछौँ नि
एकदमै र खगेन्द्रजी अब हामीले लक्ष्मीप्रसाद देवकोटाको बारेमा त हामी कुरा गऱ्यौँ होइन यसको अब धेरैलाई हामी भनौँ धेरैलाई हामीलाई थाहा नै छ होला हामी लक्ष्मीप्रसाद देवकोटालाई अवश्य पनि चिन्छौँ नै होइन हाम्रो महाकवि भनेर हामी लक्ष्मीप्रसाद देवकोटालाई चिन्छौँ र पनि अब कतिजना हुनुहुन्छ होला जसलाई चाहिँ महाकवि देवकोटाको बारेमा चाहिँ अलिकति कम थाहा होला होइन खगेन्द्रजीले के भनिदिनुहुन्छ कि मतलब हाम्रो जुन अब देवकोटाको बारेमा त प्रायः सबैलाई थाहा छ र पनि केही तपाईँले यसो
उहाँको हामी अरू दिन नभए पनि प्रत्येक वर्षमा एकचोटि नाम लिने गर्छौँ ताकि हामी एकचोटि अब उहाँप्रति हामी श्रद्धासम्म हामी गर्न हामी पछि हट्दै हुनुहुन्छ जहिले पनि हामी उहाँको बारेमा कुरा गर्छौँ ताकि हाम्रो यति नै मात्रै हामी के दिन सक्छौँ र उहाँलाई उहाँकै नाम गुणगान गरौँ उहाँकै कविता वाचन गरौँ उहाँकै संरचना उहाँकै संस्कृति उहाँले लेखेका
कुराहरू एकदमै अहिलेसम्मको जुन हामी साहित्यको जुन क्षेत्रमा जुन यहाँसम्म आइपुगेका छौँ हामी जुन देवकोटा अब भनौँ न हाम्रा आदिकवि महाकविको बिना त यो हाम्रो उनै थिएन नि सम्भव नै थिएन नि अहिलेसम्म जुन उहाँहरूले जुन दिएका योगदानको कारणले त आज हामी जुन छौँ जुन हामीलाई जुन साहित्यको आज हामी धनी भनेर चिनिन्छौँ, त्यो के कारणले गर्दा हो त? ती सबै हाम्रा पुराना हाम्रा कविहरूको
कारणले गर्दा हो, किनभने हामी यो अहिले हामी जुन स्टेजमा हामी नेपाली भाषा जुन हामी बोलिरहेका छौँ यो पनि उहाँकै एउटा कारणले गर्दा पनि हो।
एकदम
अब हामी अस्ट्रेलियामा नभएर विदेशमा जहाँसुकै खाडी मुलुक भयो, अमेरिका भयो, लन्डन जहाँसुकै भए पनि देवकोटाको जयन्ती जहाँसुकै मनाएको पाइन्छ र यिनै मुनामदन, यिनै भिखारी, यिनै खण्डकाव्यहरू उहाँकै रचनाहरू पाठ गरेको हामी पाउँछौँ। र यसै सिलसिलामा म देवकोटाको छोटो जीवनी म सरस्वती श्रोताहरूलाई म सुनाइदिइहाल्छु। श्रोताहरू ध्यान दिएर सुन्नुहोला। लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सम्वत 1966 साल तिहारको लक्ष्मी पूजाको दिन बुबा पण्डित तिल माधव र आमा अमर राज्य लक्ष्मी देवी देवकोटाबाट तेस्रो सुपुत्रका रूपमा काठमाडौँको धोबीधारा भन्ने ठाउँमा जन्मनु भएको थियो। उहाँ लक्ष्मी पूजाकै दिन जन्मनु भएको हुनाले उहाँको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यानि कि यसको अर्थ उहाँ लक्ष्मीका प्रसाद हुनुहुन्थ्यो। र आज हामी उहाँकै 103 जन्म जयन्ती समारोहमा हामी सिर्फहरू कुरा गर्दैछौँ यस साङ्ग्रेलाका भोइस अफ साङ्ग्रेलाको तर्फबाट। उहाँले 10 वर्षकै उमेरमादेखि कविता लेख्न थाल्नुभयो। उहाँको पहिलो कविता घनघोर दुःख सागर संसार जान भाइ नगरे घमण्ड कहिले मर्नु छ हामीलाई भन्ने उत्कृष्ट मानिन्छ। ताकि उहाँले 10 वर्षको उमेरमा भनेछ, 10 वर्षको उमेर त साह्रै कलिलो,
एकदमै कलिलो,
कति अवस्था है, कस्तो दिमाग थियो होला है।
एकदमै 10 वर्षमा त मलाई जहाँसम्म लाग्छ म आफ्नो बारेमा कुरा गर्दाखेरि त यो सोच्ने क्षमता पनि आइसकेको थिएन कि म भनौँ न जुन अब कविता
सोच्ने क्षमता होइन मसँग त साँच्चै भन्नु छ भने एकपट्टिको हापिनको जुन एउटा तुना समातेर म हिँड्ने मसँग ढङ्ग पनि थिएन होला। तर उहाँमा यति प्रतिभा हुँदाखेरि उहाँलाई के को लक्षण भन्नु, के को प्रतिभा भन्ने है, म त बयान गर्न साध्य नै छैन। त्यसैले उहाँले आफ्नो कविता र साथीहरू र गुरुजनहरूलाई सुनाउने गर्नुहुन्थ्यो। धेरै पटक साथीहरू उहाँले त्यस्ता उत्कृष्ट कविताहरू लेख्दा छक्क पर्नुहुन्थ्यो र शिक्षकहरू पनि कलिलो प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो लक्ष्मी देवकोटाबाट। त्यसै गरी लक्ष्मीप्रसाद देवकोटाले काठमाडौँ स्थित त्रिचन्द्र कलेजमा प्राध्यापन गर्नुभयो, टिचिङ गर्नुभयो। उहाँले केही समय नेपाल सरकारको शिक्षा राज्य मन्त्री समेत रहनुभयो। त्यो उहाँ हुनुभयो 2014 सालदेखि 2015 सालसम्म एक साल चाहिँ उहाँले शिक्षा राज्य मन्त्री समेत गर्नुभयो। ताकि यसमा मलाई एउटा कुरा थाहा छ, उहाँ जब शिक्षा राज्य मन्त्री भएपछि चाहिँ नेपालमा नेपाली भाषाको सुरुवात चाहिँ उहाँबाट गरेको हो नेपाली भाषा, ताकि जस्तै अस्ट्रेलियामा इङ्ग्लिस छ, जस्तै अरू अरू राष्ट्रमा आफ्नै मातृभाषा छन् भने नेपालमा नेपाली भाषा कि उहाँकै मन्त्रीकालदेखि नै भएको भन्ने कुरो पुष्टि भएको छ। हजुर, मैले पढेको छु। उनले शिक्षा मन्त्री भएकै बेला आफ्ना संस्कृति प्रकाशन गर्न मौका पाउनु भएर समाजलाई सभ्यता सद्भाव र शान्तिको शिक्षा बाँडिरहनु भयो। त्यसै बेला नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना भएको थियो। अनेकौँ कृति र विशिष्ट कोटिका साहित्य सिर्जना गरेका देवकोटाको अपेक्षाकृत कम परिष्कृत झ्याउरे खण्डकाव्य मुनामदन सबैभन्दा बढी चर्चित रह्यो। ताकि अहिले मुनाजीले तपाईँ आफैले पढ्नुभयो कि मुनाको जुन जहाँ मदन भोट जाँदाको कुरा मुनाले आफ्नो मन्तव्य त्यहाँ राखेको चाहिँ अब देवकोटाले लेखेको जुन सबैभन्दा चर्चित मुनामदन नै हो। सफल साहित्यकारका मात्र नभएर देवकोटा मानवीय करुणा सहयोग सद्भाव र ममताका खानी थिए भन्ने कुरा पनि उनका बारेमा चर्चा र किंवदन्तीहरू बताउँछन्। उनले महाकाव्य, लामा वर्णात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन्। यसै गरी उनले शाकुन्तला महाकाव्य 3 महिनामा, सुलोचना महाकाव्य 10 दिनमा र कुञ्जिनी 1 दिनमा लेखे। वा 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 वा,
1 दिनमै
कस्तो है, कम्प्युटर भन्दा पनि के भन्नु, कम्प्युटरतिर लेख्दैन, कम्प्युटर त मान्छेले हातले लेखेर मात्रै लेख्ने हो नि त, तर उहाँमा कति प्रतिभा रहेछ, कसरी बयान गर्ने उहाँलाई, के भन्नुहुन्छ तपाईँ?
म त अब भन्नुपर्दाखेरि त म त एकदमै अचम्मितै छु जुन 1 दिनमा, किन भन्दाखेरि अब मैले कुनै काम गर्दाखेरि भनौँ न, विशेष गरी त यो सृजनाको
कुरामा
के खण्डकाव्य
महाकाव्य शकुन्तला महाकाव्य 3 महिना लेख्नु भएछ, यति बाक्लो चाहिँ किताब छ, त्यो पढ्नै मलाई 3 महिना लाग्छ जस्तो छ, तर उहाँले 3 महिनामा लेख्नु भयो,
लेखेर भ्याउनु भयो,
भ्याउनु भयो। त्यस्तै अर्को सुलोचना महाकाव्य भनेर 10 दिनमा लेख्नु भएको छ, त्यो पनि अलिक सानो छ, र अर्को कुञ्जिनी 1 दिनमा। वाह, मलाई त भन्नै आउँदैन, वाचन गर्नै आउँदैन, यो कसरी लेख्नु होला, मलाई त यहाँ त मेरो मुटु नै अड्किन खोज्छ क्या उहाँको बारेमा कुरा गर्न थाल्दा। यसै गरेर पागल उनको अर्को महान कृति हो, जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाब दिएका छन्, ताकि मतलब एउटा यो त सज्जन व्यक्ति होइन पागल भनेर चाहिँ कसैले भनेका थिए भने यो उहाँले डाइरेक्ट प्रत्यक्ष रूपमा नभएर कविताका व्यङ्ग्यात्मक ढङ्गले उहाँले कविता मार्फत व्यङ्ग्य गरेको यहाँ पाइन्छ।
एकदमै राम्रो छ कुजन। मलाई जहाँसम्म लाग्छ मैले यो पागल कविता चाहिँ हाम्रो टेक्स्ट बुकमा हामीले ब्याचलर्समा पढ्दाखेरि हामीले पहिलो वर्षमा चाहिँ
त्यसमा त यो पागल चाहिँ इङ्ग्लिसमा नि पाइन्छ, इङ्ग्लिसमा ट्रान्सलेट गरेको छ पाइन्छ पढ्न। अनि यसै गरी आफ्नो शिक्षालाई निरन्तरता दिन उहाँ एकपटक भारत जानुभयो र उहाँ त्यहाँ देखिएका पुस्तकालयबाट प्रभावित भएर उहाँले नेपाल फर्केर त्यस्तै पुस्तकालय खोल्ने प्रस्ताव तत्कालीन राणा सरकार सामु राख्नुभयो, ताकि उहाँ आफै शिक्षाको विद भएको कारणले। तर पुस्तकालय खोल्ने प्रस्ताव राखे बावजुद उहाँले जेलको सजाय समेत बेर्नु पर्यो, ताकि राणाकालीन शासनमा धेरै अत्यकालीन सहनु पर्थ्यो, ताकि केही विदेशबाट कोही मान्छे केही प्रस्ताव ल्यायो भने राणाकालीन शासनमा असह्य हुन्थ्यो, त्यसैले कति प्राय लक्ष्मीश्वर देवकोटा नभएर अरू नेताहरूले पनि कति जेल सहनु पर्यो पुस्तकालय खोल्ने बारेमा। त्यसै गरेर आफ्नो अध्ययन पुरा गरेर नेपाल फर्के पश्चात बाँच्नको लागि उनले धेरै सङ्घर्ष गर्नु पर्यो। दुई वर्षपछि उनको बुबा आमा र दुई वर्षीय छोरीको मृत्यु भयो। ती विगान्त घटनाहरूलाई उनलाई मर्मात तुल्याएर सायद यसैले उनलाई सुरुटको आदत गरायो। यसै मार्फत सुरुट खाँदा खाँदै उनी क्यान्सरबाट पीडित हुनुभयो। दुःखमा दुःख थपिए झैँ देवकोटालाई विक्रम सम्बत 2015 क्यान्सर लागेको थाहा भयो। भारत गई ठुलो आन्द्राको 3 इन्च निकालिए पनि उनलाई आफ्नो मृत्यु आएको पक्का थियो। उनी रातभर जागरण बसी आफ्नो रचना लेख्न थाले। एक वर्षपछि उनको मृत्यु भयो। यसै गरी उनको प्रसिद्ध पागल कविता अङ्ग्रेजीमा पनि लेखिएको छ। प्रसिद्ध उपन्यासकार डाक्टर ध्रुवचन्द्र गौतम भन्नुहुन्छ, उहाँका बारेमा देवकोटाले कविहरू पागल नै हुन्छन् भन्नुहुन्थ्यो। उहाँले कवि चाहिँ काम लाग्ने पागल हुन्छन्, अरू सबै काम नलाग्ने पागल हुन्छन् भन्नुभएको थियो। उहाँको बारेमा त यति चर्चा गर्दा पनि सकिँदैन मुनाजी, कति चर्चा गर्ने के गर्ने। उहाँको बारेमा धेरै चर्चा गर्दा पनि हामीलाई समय अपर्याप्त हुन्छ। यसै गरी म छोटो यहाँ अघि मुनाजीले पढ्नुभयो, अब म एकछिन खगेन्द्र नभएर मुनाको सट्टामा म मदन हुँदैछु श्रोताहरू। हे मेरी मुना नभन त्यसो जुनमा फुले कि, फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुले कि। म 20 दिनमा बसौँला रासा बाटामा 20 दिन, चखे वा फेरि आउँछ उडी बिहान कुनै दिन, प्यारी भेटको बडा दिन। कि मरी छाड्यो कि गरी छाड्यो मर्दको इरादा, नहाल प्यारी बाटामा मेरो आँसुको बाधा। अनार दाना दाँतका लहरा खोलेर हाँसन, तिमीले हाँसे म हाँस्न सक्छु इन्द्रको आसन, प्यारी बिदामा हाँसन, भनेर चाहिँ मुनाले भनेछन्। यसै सन्दर्भमा हामी लक्ष्मीप्रसाद देवकोटाको रचनामा रचित कुन मन्दिरमा जान्छौँ।
एकदमै जुन एकदम मिठो गीत रहेको छ, एउटा चलचित्र चाहिँ खग्नजी कुन चलचित्र वासुदेवबाट यो एकदमै चलेको एकदमै पपुलर जुन गीत चाहिँ हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको छ र सुन यो एकदमै प्रख्यात गीत
रञ्जित गजेन्द्रको सङ्गीतमा लक्ष्मीप्रसाद देवकोटाको रचना र कसको स्वर हो, रविन्द्र शर्माको स्वरमा।
श्रोताहरू हामीलाई एउटा रिक्वेस्ट आएको छ यो गीतको लागि, खग्नजीले पढेर सुनाउनुहुन्छ कि।
यो गीत यो अब भर्खरै बज्ने गीत हाम्रो साथी एकजना साथी हुनुहुन्छ माधव सापकोटाजी, उहाँले भन्नुहुन्छ साङ्ग्रिलाको आवाजको म उत्तरोत्तर प्रगतिको कामना गर्छु भनेर र अब भन्ने गीत सुन्न चाहन्छु भन्नुहुन्छ।
एकदमै माधव शर्माजीको लागि, माधव सापकोटाजीको लागि यो एकदमै मिठो गीत लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको रविन्द्र शर्माको आवाजमा।
त श्रोताहरू अहिले सुन्नुभयो तपाईँले सुमधुर आवाजमा रविन शर्माको स्वर रञ्जित गजमेरको सङ्गीतमा लक्ष्मी प्रसाद देवकोटाको रचनामा रहेको यो गीत
खगेन्द्रजी अघि मलाई के भन्नु लागेको थियो जुन योभन्दा अगाडि बजेको जुन तारा देवीको आवाजमा हामीले एकदमै मिठो गीत सुन्यौँ हामीले जुन पहिलो कार्यक्रम पहिलो हजुर त्यो गीत चाहिँ गाएका थिए तारा देवी र त्यसको रचना चाहिँ थियो चाँदनी शाह र श्रोताहरू हामीले अहिले पनि जुन देवकोटा हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारे हामीले कुराकानी गर्दैछौँ र खगनजीले अझ के थप्न चाहनुहुन्छ कि यसमा हामी अघि कुरा गर्दै थियौँ जुन हामीले अघि पहिलो चरणमा चाहिँ हामी देवकोटाको जुन जीवनीको बारेमा हल्का फुल्का कुरा गऱ्यौँ होइन कसरी उहाँको रचनाहरूको बारेमा कसरी चाहिँ महाकाव्य खण्डकाव्य कति दस दिन कति थोरै खण्डकाव्य दस दिनमा
होइन महाकाव्य शकुन्तला महाकाव्य चाहिँ तिन महिनामा त्यसको सुलोचना महाकाव्य दस दिनमा र अर्को कुञ्जिनी एकै दिनमा बाह्रै घन्टा अनि 24 घन्टा यो बिचमा अब मलाई त एउटा सानो केही लेख्न लाग्यो भने पनि सार नै मलाई त 2 घन्टा लाग्छ छोटो पनि हुँदा त उहाँलाई त एकै दिनमा यति ठुलो यति गर्नुभएको छ तैपनि यी यो जति पाठ्यक्रम उहाँले रचना गर्नुभयो उहाँले जति विकास गर्नुभयो त्यो पनि आजको दिनसम्म भोलिको दिनसम्म पनि रहनेछन् उहाँप्रति उहाँ बितेर गए पनि उहाँका उहाँप्रति सबैको नेपाली दाजुभाइको पनि उहाँको सबै सहानुभूति हामी राख्छौँ उहाँप्रति हाम्रो पनि श्रद्धासुमन
एकदमै अनि मैले यो जुन अब जुन महाकवि देवकोटाको जुन अब कविताको बारेमा त हामी सबैलाई थाहा नै अवगतै छौँ हामी यसको बारेमा र अर्को हामीले मलाई पढ्दाखेरि जब म भनौँ न स्कुलमा हुँदाखेरि अब देवकोटाको बारेमा जीवनको बारेमा अलिक पढ्दाखेरि चाहिँ देवकोटा चाहिँ एकदमै भनौँ न उदार मनको मान्छे
उदार मनको एकदमै
जुन चाहिँ अब बाटोमा हिँड्दाखेरि कोही मान्छे दुखी अब दुखी गरिबलाई देख्यो भने आफूले लगाएको कपडाहरू दिने आफूले भएको आफ्नो भएको पैसाहरू
पैसा दिने आफूले लगाएको चप्पल अब अर्कोलाई जुत्ता चप्पल अर्कोलाई दिने
आफू नाङ्गो भए पनि अरूलाई चाहिँ जस देख्न अरूको दुःखहरू देख्न नसक्ने
हजुर अनि यसमै यसै सिलसिलामा एउटा कविता लेख्नु भएको छ नि
भिखारी
मलाई त्यो सबै त भाषा आउँदै मलाई अलिअलि याद छ मैले स्कुलमा पढे हुँ तर पनि भिखारीमा मलाई कविता आएन तर पनि त्यो भिखारीमा भनिएको चाहिँ के छ भने भिखारीको बारेमा भिखारी भन्दाखेरि माग्ने हो माग्नेको सबै त्यो बयान गरिएको छ त्यो भिखारीमा पनि एउटा गीतलयमा पनि गाइएको छ त्यो गीत तर हामीले त्यो गीत चाहिँ हामीले प्रस्तुत गर्न सकेनौँ होइन गीत जहाँसम्म छ तर पनि अहिले हामी प्रस्तुत गर्न सक्दैनौँ ताकि श्रोताहरूलाई यो जानकारी गराइहालौँ उहाँको बारेमा चर्चा परिचर्चा गर्दा पनि हामी यो रात यो दिन जाला हामी कहिले पनि सक्दैनौँ
एकदमै
होइन कहिले पनि सक्दैनौँ र यति भन्दै आज देवकोटाको बारेमा हामी छोटो चर्चा गऱ्यौँ उहाँप्रति हाम्रो पनि भावपूर्ण श्रद्धासुमन गर्दै हामी कार्यक्रमको अर्को दोस्रो चरणमा र अर्को चरणमा जान्छौँ होइन मलाई
एकदमै खगेन्द्रजी जुन अब हामीले देवकोटाको बारेमा जुन आज कुराकानी गऱ्यौँ हुन त त्यो त केही पनि थिएन हामीले एकदमै थोरै समयभित्र सबै कुरालाई हामीसँगले प्रयत्न गऱ्यौँ होइन हामीले कति समय थियो त्यो त हामीलाई थाहा छैन हाम्रो कोसिस थियो होइन हामीले सक्दो यो छोटो हाम्रो जुन कार्यक्रमको छोटो समयभित्र पनि हामीले सक्दोभन्दा सक्दो धेरै कुरालाई समेट्न कोसिस गर्यो सायद लाग्छ हामीले
श्रोताहरूलाई प्रकार पनि यो हामीले जति गरेको कार्यक्रम उहाँहरूलाई पक्कै जानकारी भयो होला सायद भयो होला र पनि श्रोताहरूको फिडब्याक छ भनेदेखि हामीलाई पक्कै पनि हामीलाई फेसबुकमा दिनुहोला हामी तपाईँहरूको पक्कै पनि फिडब्याक हामी स्वागत गर्नेछौँ हामी प्रस्तुत गर्नेछौँ हजुर श्रोताहरू अब अर्को चरणमा तपाईँहरूलाई गीत सुनाउँछौँ मुनाजी
गीत हुन्छ अब खगेन्द्रजीले भनिहाल्नु भयो एउटा गीत बजाइकै नै हालौँ न त्यो मिठो गीत एकदमै
होइन ठिकै छ यो देवकोटाको प्रति हामी सदासुमन गरे पछाडि गीतभन्दा अगाडि मसँग एउटा सानो के भन्ने एउटा सन्देश पनि हो कि आत्मकथा जस्तो पनि लाग्यो मलाई अलिकति कता कता कस्तो कस्तो भयो मेरो मन पनि अघि मैले जब मैले कम्प्युटर पिन गरेँ अलिकति मार्मिक छ अलिकति म मार्मिक छ यो लेख्नु भएको छ कल्पना विष्ट सल्सबरीबाट उहाँ लेख्नुहुन्छ मेरो ड्याडलाई मेसेज ड्याडी लेख्नुहुन्छ ड्याडी तपाईँ जहाँ भए पनि सन्चै हुनुहुन्छ होला भन्ने आशामा छौँ तपाईँलाई हामीलाई छोडेर तपाईँले हामीलाई छोडेर कहाँ जानुभयो जति बेला मेरो मम्मी गर्भवती हुनुहुन्थ्यो त्यस बेला तपाईँ हिँडेपछि भाइको जन्म भयो अहिले भाइ ठुलो भएको छ स्कुल पनि पढ्दैछ र म लगायत भाइ बहिनी हामी सबै स्कुल जान्छौँ। हामीले तपाईँलाई कति खोज्यौँ भेट्न सकेनौँ, अहिले मात्र हल्का सुन्दैछौँ कतै हुनुहुन्छ अरे भनेर। यदि तपाईँ काहीँ बसेर यो साङ्ग्रेलाको आवाज सुन्दै हुनुहुन्छ भने यही भन्न चाहन्छु कि हामी तपाईँलाई धेरै याद गरिरहेका छौँ। वी लभ यु ड्याडी एन्ड वेटिङ फर यु। हाल हामी अस्ट्रेलियामा छौँ र उहाँ लेख्नुहुन्छ अझै, मेरो नाम कल्पना विष्ट, ब्याकेन्डमा छोरी राख्नु भएको छ र बेललागी दुई रिफ्युजी क्याम्पबाट भनेर बेललागी दुईबाट आउनु भएको छ र ड्याडीको नाम गणेश विष्ट र मम्मीको नाम बेला माया विष्ट र अनि ड्याडी अघि तपाईँ जहीँ हुनुहुन्छ भने पनि प्लिज हामीलाई सम्पर्क गर्नुहोला भनेर पनि लेख्नु भएको छ र उहाँको कल्पनाजीको नम्बर लेख्नु भएको छ +61 अस्ट्रेलियाको कोड 0434481711। फेरि भन्छु नम्बरमा 61 0434481711 सम्पर्क गर्नुहोला ड्याडी र गणेशजी। तपाईँ जहाँ भए पनि तपाईँहरूको आफ्नो नानी, आफ्नो श्रीमती, आफ्नो नानीहरू अस्ट्रेलियामा रहेका छन् र तपाईँ यो नम्बरमा सम्पर्क गरेर यदि यो भोइस अफ साङ्गलाई सुन्दै हुनुहुन्छ भने नि नानीको तपाईँहरू आफ्नो नानीहरूलाई भनौँ न सम्झेर आउनु होला,
एकदमै
माया गर्नुहोस् भनेर चाहिँ हामी उहाँलाई हामी के भन्छौँ र एकदम कामना गरौँ न।
एकदमै त हाम्रो कोसिस छ, हामीलाई थाहा छैन अब उहाँ कहाँ हुनुहुन्छ, सायद यो रेडियो सुनिरहनु भएको छ कि छैन, र पनि जुन कल्पनाजीको जुन उहाँले जुन हाम्रो कार्यक्रम मार्फत हाम्रो कार्यक्रममा एउटा विश्वास गरेर जुन हामीलाई यो जुन सन्देश
उहाँले
उहाँमा पुर्याउने हामीले उहाँले हामीलाई विश्वास गर्नुभएको छ त्यो हामीले कोसिस गरेका छौँ र हामी यदि उहाँले सुनिरहनु भएको छ, गणेशजी भन्नुभयो होइन, गणेश विष्टजी यदि तपाईँ कहीँ बसेर सुनिरहनु भएको छ भने तपाईँको जुन परिवारले तपाईँलाई एकदमै याद गरिरहेका छन् र उहाँले अब कति वर्ष धेरै वर्ष भयो तपाईँको भेट नभएको र पनि तपाईँको परिवारले तपाईँलाई अहिले पनि कुरिरहेका छन्।
अहिले पनि यहाँ वर्ष चाहिँ एकिन खोलाउनु भएको छैन पनि भाइ ठुलो भयो भनेपछि त निकै दुई चार वर्ष भएको हुनुपर्छ। ठिकै छ कल्पनाजी, तपाईँको बाबा पक्कै पनि आउनुहुन्छ, पछि छौँ हामी पनि, हाम्रो पनि कामना गरौँ। यति भन्दै यो तपाईँको अनुरोधमा यो गीत श्रोताहरू अहिले सुन्नुभयो सुमधुर आवाजमा गीत र योभन्दा अगाडि हामीले जुन रवि शर्माको गीत सुनाएका थियौँ एकजना श्रोताले यहाँ नाम खोलाउन चाहनु भएको छैन उहाँले भन्नुहुन्छ कि यो गीत नारायण गोपालको हो भनेर भन्छ तर यो पक्कै पनि रवि शर्माको गीत हुनुपर्छ भन्ने लाग्छ जहाँसम्म
र उहाँले रिक्वेस्ट पनि यो
रिक्वेस्ट गर्नु भएको छ हजुर
खग्नजी मेरो हातमा अर्को एउटा रिक्वेस्ट पनि आएको छ जुन उहाँले ब्ल्याक गर्ल जुन हाम्रो एकदमै नियमित
श्रोता हुनुहुन्छ एकदम सन्देशहरू धेरै प्राप्त भइरहेका छन् श्रोताहरूले धेरै हाम्रो कार्यक्रम मन पराइदिनु भएको छ यो रातमा हामी गीत सङ्गीत दिएर उहाँहरूलाई धेरै साथ दिइरहेका छौँ पक्कै पनि यो उहाँहरूले यो कार्यक्रम धेरै धेरै मन पराएर होला हामीलाई साथ दिनुभएको
एकदमै र ब्ल्याक गर्लजीले के भन्नुहुन्छ भन्दाखेरि आई वुड लाइक टु डेडिकेट अ ब्युटिफुल सङ टु अल माई नियरेस्ट एन्ड डियरेस्ट एन्ड टु अल हु आर टर्निङ दिस रेडियो With this song, I want to say good night to everyone. भनेर भन्नुभएको छ र ब्ल्याक गर्लजीलाई धेरै धेरै धन्यवाद सधैँ चाहिँ यसरी नै हाम्रो नियमित श्रोता भइदिनु होला
पढ्न हामी पक्कै पनि पछि पर्दैन तपाईँको सन्देश एकदम सन्देशले हामीलाई धेरै माया दिएको छ तपाईँले माया गर्नुभएको छ तपाईँको माया हामी सधैँ कदर गर्नेछौँ र तपाईँको गीत हामी पक्कै पनि बजाउनेछौँ
एकदमै र खगेन्द्रजीको हातमा मैले केही देखिरहेको छु केही तपाईँ भन्ने छ कि तपाईँलाई
होइन मैले त अघि भने मनाजी जुन एकजना श्रोताले चाहिँ जुन अघि गीत भन्नुभएको छ त्यो गीत चाहिँ रविन्द्र शर्माकै हो भनेर चाहिँ हामी भन्न सक्छौँ नारायण गोपालको होइन
ल ठिकै छ खगेन्द्रजी अब घडीमा हेर्दाखेरि पक्कै पनि समय अलिकति हाम्रो सकिन सकिन लागेको जस्तो छ र खगेन्द्रजी मलाई एउटा कुरा भन्नु लाग्यो सायद अब हामीले श्रोताहरूलाई यो केही जानकारी पनि दिउँ भन्यो भनेदेखि हाम्रो जुन यो रेडियो कार्यक्रममा जुन हाम्रो भलन्टियरको जुन क्रम छ जुन हामीले लिने जुन हामी हरेक हाम्रो श्रोताहरूलाई हामी यदि तपाईँ को इन्ट्रेस्टेड हुनुहुन्छ रेडियोमा भने तपाईँ हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ र तपाईँले हाम्रो फेसबुक पेज मार्फत तपाईँले हाम्रो आफ्नो इन्ट्रेस्ट चाहिँ तपाईँले देखाउनु बताउन सक्नुहुन्छ र त्यसै गरी हाम्रो सायद हाम्रो अर्को हप्ता हामीलाई कोही हाम्रो नयाँ साथी हामीलाई जोइन गर्नुहुन्छ होला मलाई आशा छ हामी नाम चाहिँ अहिले
नखुलाउँ होला हामीले मेसेज देखाएको छौँ कि अर्को हप्तादेखि म आउँछु भनेर एकजना श्रोताले भन्नुभएको छ हामी नाम खोलाउन चाहँदैनौँ यदि तपाईँ पनि चाहनुहुन्छ भनेदेखि चाहिँ यदि हाम्रो जस्तै आवाज दिन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँले फेसबुकमा आफ्नो नाम
आफ्नो इन्ट्रेस्ट चाहिँ पहिला तपाईँले देखाउन सक्नुहुन्छ हामीलाई बताउन सक्नुहुन्छ त्यसपछि हाम्रो केही अब प्रोसेसहरू छन् त्यसको लागि हामी त्यसपछि हामी हाम्रो कम्युनिकेसन त हुने नै छ तर तपाईँले आफ्नो इन्ट्रेस्ट चाहिँ यदि छ भने चाहिँ तपाईँले फेसबुक मार्फत हामीलाई अथवा हाम्रो इमेल radio.nepali@gmail.com मैले ठिकै भने नि त्यसमा तपाईँले आफ्नो इन्ट्रेस्ट हामीलाई लेखेर पठाउन सक्नुहुन्छ र खगेन्द्रजी साँच्चै नै अब
हामीलाई समयको सूर्यले अब बाई बाई गर्ने बेला
र तर पनि हामी आजको हप्ता हामी गए पनि अर्को हप्ता फेरि आउने बाचाका साथ हामी पक्कै पनि अर्को हप्ता त पक्कै पनि आउनेछ नयाँ टपिकका नयाँ खबर नयाँ टपिक नयाँ नयाँ गीत सङ्गीत र अर्को हप्ता त हामीसँग एउटा नयाँ साथी पनि हुनुहुन्छ पक्कै
पनि
र जाँदा जाँदै खङ्गजी फेरि एउटा मलाई एकदमै मुना मदन अगाडि अगाडि भएको कारणले गर्दा एउटा सानो हरफ फेरि पढ्नु मलाई एकदमै मन लाग्यो होइन.
सानो भने धेरै पढ्नुहोस् न, तर साथी छ भने तपाईँ पढिरहँदा पनि फरक पर्दैन.
अह यो फेरि पनि मुनाले नै, मुनाले मदनलाई जुन भोट जाँदाखेरि भनेको कुरा जाँदा जाँदै यो सानो हरफका साथसाथै म तपाईँलाई यो जुन अब आउने गीत पनि हामी छोडेर जाँदैछौँ र फेरि तर अर्को हप्ता हामी पक्कै पनि आउने बाचा गर्छौँ. र मुनाले यो मदनलाई भोट जाँदाखेरि भनेको कुरा चाहिँ, फुलेका केश गलेको जिउ आमाको मायाले, बाँधे नहरे हजुरको पाउ मायाको छायाले, हजुर आमाको मायाले. जङ्गली देश व्यापारी बेश सङ्कट सहेर, के मिल्छ हरे तिनलाई छाडी लासामा गएर. हातका मैला सुनाका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले, हे मेरा प्यारा अमिरी मनले.
साह्रै मजाले प्रस्तुत गर्नुभयो मुनाजी, जहाँ कि यो मुना र मदनको एउटा जुन नाटकीय उसमा लक्ष्मी सरदेवकोटाले जुन लेख्नु भएको छ यसलाई बहुतै एकचोटि पढ्ने श्रोताहरूले चाहिँ यो बहुतै मन पराउँछ. जसैको कसैको जो जसले पढ्नु भएको छ उहाँहरूको आँखाबाट आँसु त पक्कै पनि झर्दैन भन्न सकिन्न.
पढ्नु त अझ पनि धेरै धेरै राम्रा राम्रा हरफहरू थिए जुन हामीलाई अब जुन समयको अभावको कारण हामीले पढ्न त पाएनौँ. त श्रोताहरू, यदि तपाईँको आफ्नो सृजनाहरू छ भने हामीलाई पठाउनुहोस्, हामी कार्यक्रममा पक्कै पनि प्रस्तुत गर्नेछौँ. र अब चाहिँ हामीले ज्यादा यो मिठो गीतका साथ हामी तपाईँलाई आजबाट बिदा चाहन्छौँ.
आगामी साथमा पनि भेट्ने बाचा गर्दै आज हामी स्टुडियोबाट दया, म खगेन्द्र
अनि म बिदा चाहन्छौँ. नमस्ते, शुभरात्रि.
गीतहरू तिम्रो याद आउने सबै चिज.